नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी गएको सातादेखि शरद पौडेलको उपन्यास लिखेको वाचन सुन्दै आएका छौं। यो उपन्यास 2059 सालमा पहिलो पटक प्रकाशित भएको थियो। लिखे उपन्यासको दोस्रो श्रृङ्खला आज वाचन शुरू हुन्छ पृष्ठ 51बाट। गोठको एक छेउमा बसेर लिखे रोइरह्यो। लिखेकी आमा घर जान छोरो भए ठाउँबाट उठेर घोसे मुन्टु लाएर हिँडी। बाजेको घरको आँगन छेउ पुग्दा नपुग्दै उसको आँखाबाट बरबरी आँसु झरे। म जेत्राको छेउली मुख पोछी र आँगन पार भए। ओ दमिनी, आजै जाने भइस? बारीको एक छेउमा उभिएका बाजेको प्रश्नले लिखेकी आमा झस्की मुन्टो उठाएर एकपटक छड्की आँखाले बाजेलाई हेरी। केही पनि नबोली फटाफट पाइला चाली। बाजेको घरबाट लेखेको घर 3-1 घण्टाको दूरीमा थियो। लेखेकी आमाले यो 3 घण्टाको दूरीमा 20 पटक पछाडि फर्कँदै हेर्दै गरी र पाइलाको गति बढाउँदै गरी। खै के भयो कुन्नी, यो 3 घण्टाको समय लेखेकी आमालाई असाध्यै गरुङ्गो भयो। बाह्र बज्यो कि क्या हो, आफ्नै घरको आँगनमा पुगेकी लेखेकी आमाले टाउको उठाएर घामतिर हेरी र फुसफुसाई। घरको दैरो हेरी, लेखेको बाउ भारी बोक्न बजारतिर झरिसकेको थियो। नुन ल्याउनु भन्थ्यो थियो, हिँडिसकेछन्। घरको दैलो ठेल्दै लेखेकी आमा गुनगुनाई, यसो हेरी, ऐनोमाथि ओदान, ओदानमाथि सिलौटे, देक्चीमा आँटो, चिसो आँटोमा झिङ्गाले रजाई गरेका, एउटा हातले झिङ्गा धपाई र छेउको सिल्टे थालले देक्ची छोपी। अहिले लेखेकी हार्दै होला। फाटेको गुन्द्रीको छेउमा थाचक्क बस्दै लेखेकी आमाले सोची, लेखेले पाएको सासना सम्झी, उसका आँसु सम्झी र आफैले आँसु बगाउन थाली। भोलि त लेखेका बाबु आइपुग्लान्, आउने बित्तिकै विष्ट कहाँ पठाउँछु र लिखेलाई लिएर आउन भन्छु। यो आफ्नै निर्णयले लिखेकी आमा अलि हलुङ्की जस्ती भई ऊ बाहिर पिँढीमा आएर बसी। चौरी भाउजू, लौ यो लिनुहोस्। सालको टपरीको एक पोको लेखेकी आमातिर सार्दै गाउँकै एक भाइ बोल्यो। के हो के हो यो? लेखेकी आमाले प्रश्न गरी। गाउँमा भैँसी काट्या थियो, बिहान बजार झर्दा एक भाग ल्याइदिई भनेको थिए चाउरी दाईले, त्यही ल्याइदिएको। गाउँको भाइ कुरै नसिद्धा हिँड्यो। लेखेकी आमा टपरीको पोको समातेर घरभित्र छिरी, आँसी समातेर सुकुटी बनाएर राख्न मासुको माला काट्न थाली। काट्दा काट्दै सम्झी, भोलिका दिना त लिखे पनि आउँछ, तिनटै मिलेर खाने हो, लेखेका बाउ छोरा र म। ओइ मोरा, आज त्यही कुकुरको मुत बगाएर दिन चुचोल्ने भए छैन? लेखे हल नचल गोठको छेउमा बसेर रोइरहेको देखेर बजे कड्किन्। लेखेलाई वचनले छोएन, त्यसैले उठेन। बजेको पारो तात्यो। दमिनले रातभर कुरा सिकाएर गइछ कि क्या हो, अटेरी मोरो बजे हारे जस्ती देखिन्। होइन, कताको सायद हो यस बेला? दौरा सुरुवाल भिरेर आँगनमा निस्केका बाजेसँग बजेले जिज्ञासा राखिन्। असामी कहाँतिर जानु पर्यो, सबैलाई भेट्दा डुल्दा अबेला नै हुन्छ कि, भ्याइन भने भरे आउँदिन। आफ्नो निर्णय सुनाउँदै बाजे आँगन छेउतिर लागे। हिँड्न पनि कस्तो कुबेला पारेर हिँड्ने हो, कसका घरमा बस्ने रहेछ राति, भोलि बिहानै गए नि हुन्थ्यो नि। बजेले आफ्ना नियमित झैँ लाग्ने वचन पट्याइन्, तर सधैँ सुनेको यो सिलोकले बाजेलाई छोएन। उनी हिँडे, हिँड्न त हिँडे बाजे, तर आज उनको हिँडाइ अलिक फरक छ। भन्या ठाउँमा पाइलो परेको छैन, मुटु ढुक्क भएर फुल्या छ। बाजे अलि अत्तालिए जस्ता भए, थचक्क बसेर बाटेमा तिर्सिएको ठूलो ढुङ्गामा यसो गमे, म जे गर्न जाँदैछु कहीँ कसैले थाहा पाए के होला, कसो होला? अर्को मनले ठाले, कसले थाहा पाउँछ र, तै चुप मै चुप। मनमा अनेक तर्कना उठे, हराए, कुरै कुराले बाजेको सास बढ्यो। यसो सम्झिए, यस्तो मन तर्सेको बेला एक घुटको पाए। बाजे बेला बेला आफू जाने गरेको बाटामाथिको घरतिर लागे। बाटामाथिको घरको आँटीमा बाजेले नुन खोर्सानी र लसुनसँग घुट्क्याउन थालेको पनि धेरै नै बेर भयो। बाजेले बोतल उचालेर हेरे, थुक्क, आधा मात्रै पो भारेछ। किन ढिलो भयो बाजे? बाजे आफै छक्क परे। मनमा धेरै कुरा खेलाउँदा खानै बिर्सिएछु र हो कि? बाजेलाई जङ चल्यो। बोतल समातेर एक सासमा स्वात्तै पारे। बिग्रिएको मुखमा नुन खोर्सानी र लसुनको सित्यन हाले। लौ अब भने साहस आयो। आफैले आफ्नो मूल्याङ्कन गरे बाजेले। रात आँखा पार्दै बाजे आँटीबाट तल झरे। झमक्क साँच पर्यो। देखेकी आमा बिहान ल्याएको मासु जति खुर्केर बाँकी रहेका हाडलाई देक्चीमा हालेर उसिनिरहेकी थिए। मनमा अनेक तर्कना उठ्थे, बिलाउँथे। घरिघरि अगेनाका दाउराका चढ थिए। एक क्लासको घर ढोकालाउन पनि बिर्सेछु भन्दै झसङ्ग भई उठी ढोकामा पुगी र ढोकालाई भित्रबाट ढप्काई। गाउँमा कुकुर त अघिदेखि नै भुक्या सुनिएको थियो, तर अहिले भने लेखेको घरमा बस्ने गरेको भुस्या पनि भुक्यो। आँगनतिर केही हिँडे झैँ मानी उसले र ध्यान दिएर सुनि। तत्काल सोची, भारी नपारे लेखेका बाबु फर्किएछन् कि? तर दैलो उगार्न भने गएन। ढ्वाक ढ्वाक कसैले दैलोमा बिस्तारै ठोक्यो। देखेकी आमाले भित्रैबाट सोथे, को हो? तर बाहिर कोही बोलेन। फेरि ढोका हल्लियो। तर्साउँछ भन्थे लेखेका बाबुले, तर्साएको हो कि? लेखेकी आमाको मुटु हल्लियो। बोलाउँ हारगुहार गरौँ भने पनि छिमेकीका घर अलिक कोल्टे पर्छन्, केही सुनिँदैनन्। लेखेकी आमाले मनमा नै उपाय खोजी। दमिनी, बाहिरबाट सानो स्वरमा कोही बोल्यो। लेखेकी आमा झस्की, को हो यो? आवाज त सुने चिनेको जस्तो छ। मनमै बोली, ए दमिनी ढोका खोल त। फेरि आवाज आयो। लेखेकी आमाले चिने, ए यो त विष्टको आवाज हो, किन आयो हुने यति राति? सानो शङ्का भरियो लेखेकी आमाभित्र। अलिकता हिम्मत गरी, आफ्नै विष्ट त हुन्। लेखेकी आमाले ढोका खोली। ढोकाको चौकोसमा ज्यान अडाएर बसेका विष्टको जाँड भरिएको सासको हस्सो गन्ध स्वात्तभित्र पस्यो। छी, मुखिया त के हुनुभयो यस्तो? नाक समात्दै लेखेकी आमा एक पाइलो पछाडि हटी। होइन, के को मासु सुकाएको हो त्यो? ढोका बाहिरीबाट अगेनामाथि झुन्ड्याइएको सुकुटीप्रति लक्षित गर्दै बाजेले मुख फोरे। भैँसीको हो मुखिया, लेखेकी आमाले ढोका निरेबाट सहज उत्तर फर्काए। दिन्छस् तमिनी मलाई पनि मासु? बाजेले आँट गरेर जिस्केजिङ गरेर वाक्य फुटाए। राम राम, के कुरा गर्नुभएको मुखिया त्यस्तो? दुनियाँले थाहा पाए के भन्छ? लेखेकी आमाले आफ्नो भावना व्यक्त गरे। बाजे केही बोलेनन्, बरु त्यही ढोकामा थचक्क बसे। लेखेकी आमालाई के गरौँ कसो गरौँ भयो। उसले सल्लाह दिए, मुखिया घर जानुहोस्। ए दमिनी, अलिकता छ? हातले गिलासको सान पार्थी मुखियाले ढोकाबाट सोधे। छैन, के को हुनु हाम्रा? लेखेकी आमाले हतार हतार जवाफ फर्काए। भोकला चलेन केही खाम, बाजेले संवाद जारी राखे। केही छैन त मुखिया हजुरलाई हुने जस्तो, डर भरिँदै गएको ज्यानबाट आवाज निकाली लेखेकी आमाले। जिउ जुरुङ्ग पारे बाजेले। अहो, जाडो पो हुन थाल्यो त, आगो ताप्नु पा हुने? बाजेले माग राखिहाले। लेखेकी आमालाई अप्ठ्यारो पर्यो। आफ्ना विष्ट छातीको एक छेउमा माया पनि पलायो। मुखिया, म पिँढीमा आगो फुक्दिन्छु, आफ्नो धर्म निर्वाह गर्न खोजी लेखेकी आमाले। पर्दैन पर्दैन, किन त्यत्रो दुःख अर्चेस्? मै भित्र आइदिन्छु। बाजे वचन सकिन नपाउँदै घरभित्र छिरे। यता लेखेका घरमा विष्ट, उता विष्टका घरमा लेखे। लेखेको लागि आजको दिन सबैभन्दा नरमाइलो दिन भयो। आमा आइन गएन, आमा सँगसँगै घर जाने लेखेको चाहना पनि पुरा भएन। आज दिउँसोभरि केही काम गरेन लेखेले, बाबामाको सम्झना गरेर बितायो। बेलुकाको लागि खानकी बिहानकै छँदै थियो, अलिअलि खाए झैँ गर्यो र बाँकी मुखिनीले नदेख्ने गरी भैँसीको डुँडमा हालिदियो। धन्दा सकेर आँटीमा उक्लियो र पल्ट्यो आफ्नो ओछ्यानमा। लेखी आफ्नै आमाको काखमा छ, आमाको हातले बारम्बार लेखेको कपाल मुसारिरहन्छ। लेखी आफ्नै आमाको मायाले दङ्ग छ, उसलाई सन्चो लागेर आउँछ। बाबु, म एक बारी घाँस लिएर आउँछु, त बसिराखेस्। भोक लागे भान्सामा खाजा बनाइदिएकी छु, आफै झिकेर खानु, टाढा कतै नगएस है, भन्दै आमा जङ्गलतिर लाग्छ। जंगलै जंगल पहाड चढ्छे, पहाडको चुचुरोमा पुग्छे। लिखेले यो सबै देखिरहेको छ। हेर्दा हेर्दै आमाको पछिल्लोतिर लामा लामा नङ्ग्रा भएको हात देख्छ लिखेले। लिखेलाई डर लाग्छ। हेर्दा हेर्दै त्यो हात आमाको घाँटिनेर पुग्छ। लिखेलाई झनै डर लाग्छ। अहो, लिखेले दुवै हातले आँखा छोप्छ। कसले हुत्तायो आमालाई? पहाडको चुचुरोबाट लिखेकी आमा तल खोलासम्म पछाडि। लिखेले देख्यो उसकी आमाको शरीर छिया छिया छ, रक्ताम्बे छ, ऊ हलचल गरेकै छैन। लिखेले बोलायो आमालाई, आमा आमा, तर आमा चाहिँ बोल्दै बोलिन। लिखेलाई यकिन भयो उसकी आमा मरी। उसले मन थाम्नै सक्ने रुँदै चिच्चायो, आमा। लिखे सपनाबाट रुँदै बिउज्यो। एकैछिन झोक्रायो, सम्झन खोज्यो, अहिले जे देखे त्यो सपना हो कि विपना हो? साँच्चै नै यस्तो भयो भने? लिखे त्यो मध्यरातमा गोठमाथि आफ्नै सपना सम्झेर रोइरह्यो, घुक्क घुक्क रोइरह्यो। लिखेको बाउ चाउरी बारी खोज्न बजारतिर झर्यो। फाटेका लुगाले ज्यान ढाक्न खोज्दै नाङ्गा चिरिएका पाइताला बजारतिर बढायो उसले। पाइला सँगसँगै चाउरीको मन पनि दौड्दै थियो। बारी पाइएन भने क्यार्ने होला? नेवार साउको बारीभन्दा त लाउरीको बारी पाइदियो हुन्थ्यो। दाम पनि ल्याउरीले ज्यादा दिन्थे, यसो क्यान्टिन पनि खुवाउँथे। नेवार साउको त कचकच नै जास्ती। चिरिएको पाइतालामा बाटाको तिखो ढुङ्गाले घोचेछ क्यार। चाउरी खोलच्याङ्ग भयो, बिथुलियो बारीको सपनाबाट। चाउरीले आफूलाई घोचेको ढुङ्गो पत्ता लगायो। यहाँ मानको अर्को ढुङ्गो हातमा टिपेर घोच्ने ढुङ्गोलाई सत्त चूर्ण पारेर फुटायो। रिस मरेछ कि क्या हो? उठ्यो र पहिलेकै गतिमा बाटो नाप्न थाल्यो। हिँड्दा हिँड्दै चाउरीले आफ्नो स्वास्नीलाई सम्झ्यो र मनमनै फुसफुस आयो। यसपटक लाउरेको भारी पाएँ भने त लेखेकी आमालाई गुन्यु लगाइदिन्छु। लाओस् न त्यसले पनि एक बारको जुनीमा, बरु भारी नै मिल्ने हो कि होइन? मनमा कुरा गमेर हिँड्दा हिँड्दै चाउरीले आफैतिर आइरहेका चार पाँचजना भरियालाई देख्यो। यहाँ मानका सुटकेस बोकेर आफैतिर आइरहेका भरिया देखेपछि चाउरी टक्क अडियो र लामो सास तान्यो। थुक्क, आज पनि ढिलो भएछ, भारी त अरूले नै पो जिप्टाइसकेछन्। चाउरीले आफैलाई धिक्कार्यो। त्यसैले गर्दा त नि बिष्ट गाँक कि रात बसेर नपुगेर बिहान पनि मरिन, त्यसैलाई कुर्दा त यो गति भयो। आफ्नो स्वास्नीसँग पनि एकफेर रिसायो चाउरी। ओइ चाउरी, किन यति ढिलो गरिसे आज? भारी खोज्न आएनस् कि क्या हो? आफ्नै भरिया सङ्गतिको यो बनाइले चाउरी जससँग भयो। यो बनाइमा चाउरीले व्यङ्ग्य गरेको जस्तो भान पायो। मनमा नै रिसायो, सधैँ किन भारी बोक्नु पर्या छ र? कहिले कहिले त बसेर खाए पनि हुन्छ है हामीले पनि। म त बजार घुम्न हिँडेको, आज बोकिँदैन भारी सारी आजलाई। आफ्नो सङ्गतिलाई मुखभरिको जवाफ फर्काएँ भनेर चाउरी हलुङ्गो भयो। तर एकैछिन अघि बतासेर हिँडेको चाउरेको हिँडाइको बेग अब पनि अलिक मत्थर देखियो। अब छिट्टै पुगेर पोकिए नै गर्नु छ र? भारी सारी अरू नै मुर्दारले बोकिहालेछन्। चाउरी निराश भयो। उत्नेखेर चाउरी बौरियो र मनमा गुन्यो, लाउरी भनेका यी तिनटै मात्र हुन् र? अरू लाउरी पनि त आओला नि, तिनको भारी पो पाइन्छ कि के ठेगान भयो? ठुलो आड मिल्यो चाउरेलाई। उसले आफ्नो गति बढाउन खोज्यो। अलिकता अगाडि के बढेको थियो, चाउरीले देख्यो गोराहरू चौतारामा बसिरहेका छन्। उनका छेउमा पहाडे जत्रा झोला लडेका छन्। गोराहरू थाकेका छन्, घामले पाकेका छन्। चाउरीले आफैसँग बात गर्यो, पक्कै यी गोरालाई भरिया चाहिएको छ, यिनीहरू हिँड्ने नसकेर यहाँ बस्या त होला नि। चौरी प्रफुल्ल भयो, दुई पाइला अगाडि बढाएर मनमा नै गम्यो, सोध्न पऱ्यो यी मोरा गोराहरूलाई। मनमा यसो गम्न पनि भ्याएन चाउरीले। अर्को शङ्का उदयहाल्यो, क्यारी बात गर्ने हो यिनसँग? हामीले बोल्या यिनले केही बुझ्दैनन्, उनको खङ्ल्याङ मङ्ल्याङ त म बुझ्दिनँ। फाटी मर्नु भयो चाउरीलाई, तर पनि हिम्मत हारेन चाउरीले। गोराले राम्ररी देख्ने ठाउँमा थचक्क बसेर मनमा नै भन्यो, तिनलाई भरिया चाहियो भए बोलाइहाल्छन् नि। चौतारो नजिकैको होटलबाट होटलकी साउरीले कोका कोला ल्याए र गोरालाई दिए। चाउरीले देख्दा देख्दै गोराले तनतनी पारेर सिद्ध्याए कोकको झोल। चाउरेका मनमा एउटा खुल्दुली जन्मियो, कस्तो हुँदो हो त्यो झोल? चाउरीले यसो गोजी छाम्यो। गोजीमा भारी नपाएमा भात खानुपर्छ भनेर गोडा बिसेक रुपियाँ राखेको थियो चाउरीले। पैसा जिउका थियो रहेछ। चौरीले हेर्दा हेर्दै गोराहरू उठे। साउनी आई, सबै गोराले आफ्नो पैसा तिरे। चौरीलाई गोराको यस्तो ताल देखेर चुहाक चल्यो, कस्तो जात हुँदो रहेछ, यस्तो मिलेर हिँडेका छन् तर खाएको पैसा तिर्दा कसैले पनि आफ्नो साथीको तिर्दैनन्, लोभी मराहरू। चौरी मनमा कुरा खेलाउँदै थियो, सबै गोरा जर्याक जुरुक उठे, आफ्नो झोला भिरेर अगाडि बढे। बाटोमै बसेको चौरीलाई गोरा मध्येको अघिदेखि हेरिरहेको एउटाले नमस्कार भन्यो। चौरीको कन्सिरी तातेर मनमा नै बेस्कन भन्यो, भोद्राको नमस्कार। चौरीले गोराहरू गएतिर हेरिरह्यो र चित्तमा कुरा खेलाइरह्यो, कस्तो जात रहेछ यो, आफू भने खुब धनी छ भन्छन् तर आफै भारी बोकेर हिँड्छन् भरिया जस्तो। हामी भारी बोकेर ज्यान पाल्नेलाई त यस्ता मोरा गोरा आए कि गए कि, आएर हाम्रो बाटो छेक्नभन्दा नआएके जाति, लोभी मराहरू। गोराको भारी मिल्ने झिनो आशाको त्यान्द्रो चुडिएपछि बसे ठाउँबाट चौरी जुरुक्क उठ्यो र चौतारा नगिजेको होटेलमा गयो। पौनी जातका लागि बस्न भनेर अलिक परतिर छुट्टै राखेको बेन्चीमा बस्यो। साउनीले चौरीलाई देखेर सोधिहाले, ओए चौरी, आज घरको छैन क्यारे, छन् पैसा भने यही खाए भो, यसो भनेर उसले क्यान्टिनतिर देखाइदिए। चौरीले ओठले पार्यो। चौरी एकैछिन टोलायो, बिस्तारै उठेर साउनी छेउ गयो। यसलाई कति दाम पर्छ, कोकको बोतलतिर देखाउँदै चौरीले साउनीलाई सोध्यो। 12 रुपियाँ, साउनीको उत्तरपछि चाउरीले बलियो छाती पारेर एउटा माग्यो। साउनीले सोधी, कुन चाहिँ खान्छस्, कोक, फेन्टाइज, स्प्राइट? चाउरी छक्क पर्यो, कुराको भ्याउ पाएन। छान्ने जिम्मा साउलीले नै छोड्दै चाउरी बोल्यो, मिठो छाइदिनुहोस् न। साउनीले कोक भिडाए। चाउरी पहिलेकै बेन्चीमा गएर बस्यो। साउनीले एकटकले चाउरीलाई हेरिरहे। उसलाई लाग्यो आज चाउरी बौल आएछ, भारी बोकेर छाक टार्नुपर्ने मोरालाई कोका कोला खानुपर्ने। झन्डै 1 बजिसकेको थियो। कोकको पैसा तिरेर चौरी बजारतिर लाग्यो। कोकको स्वादले चौरीको मुख बिगारिरहेको थियो। बिग्रिएकै मुख लिएर चौरीले एकैछिन कोकबारे सोच्यो, तातो न छारो के खाँदा हुने, यस्तो न तिर्खा मेट्यो न भोक मेट्यो त्यसले। एकपटक खल्तीमा छामे चौरीले, अघि आफूसँग भएको पैसा दुब्लो पायो, फेरि झोक फेरि कोकसँग, पैसा पैसा गयो थुक्क, मरि गए खामला, अब त त्यो झोल, बरु क्यान्टिन खाएको भए। चौरी पछुतायो, पछुता पछुताउँदै चौरी बजार पुग्यो। चौरीले बजारमा हेर्नुपर्ने किन्नुपर्ने केही छँदै थिएन, त्यसैले ऊ हानियो, सिधै हानियो लाउरे झर्ने जक्सनतिर, मतलब बस स्टपतिर। उसले टाढैबाट देख्यो, बस स्टपमा किच्चा घान मान्छे छन्। उसको आशाको त्यान्द्रो फेरि पलायो। चौरीले गम्यो, एउटा भारी त के खान नपाइएला र। ओ चौरी यता आइज त, चौरी झसङ्ग भयो, टक्क अडियो र बोलाएतिर हेऱ्यो। दोकान बाहिर बसेर नेवार साउजी कराएका रहेछन्। उसले एकैछिन सोच्यो, यो साउली त ज्यालामा असाध्य किचकिच अर्छ, त्यसैले चौरीले भाग्ने उपाय खोज्यो। एकैछिन है साउजी, तल पुगेर आउँछु, यति भनेर चौरी बस भएतिर लाग्यो। के उदेको भारी बोक्ने जति जहाज आज यहीँ थुप्रिएका छन्। नाम्लो लिएर यताउता गरिरहेका आफै जस्तालाई देखेपछि चौरीले कुन्यो, यतिका बेर भइसक्यो बस आएकै छैन। परतिर केही मान्छेले गरेको कुरो चौरीका कानमा पनि पर्यो। यो कुराले चौरीको चित्त फिस्स आँस्यो। उसलाई लाग्यो अब एकैछिनमा बस आउँछ, त्यसले लाउरी ल्याउँछ, लाउरीले भारी ल्याउँछ र त्यो भारी चौरीले बोक्न पाउँछ। भन्दै बस आयो। बसको छतभरि नाम्ला लिएकाहरू छन्। तिनीहरू सबैले एक एकवटा भारीलाई गमलाङ्ग अङ्गालो मारेका छन्। बस रोकियो, बसबाट यात्रु झरे, छतबाट एकनासको आवाज आइरह्यो, यो कसको हो, यो कसको हो। चौरी पनि हतार हतार बस नगिज गयो। चौरीले छततिर हेरिरह्यो, हेर्दा हेर्दै छत खाली भयो। बिस्तारै यात्रुहरू यताउता हिँडे, चौरीले केही फेला पारेन। चौरीले एकैछिन बसेर सोच्यो। उसले गाठी कुरो पत्तो लगाएर आफैलाई आदेश गर्यो, जा भाइ तलको उकालोमा गएर बस, उकालोमा बस कुद्न सक्दैन, त्यही बेला पछाडि समातेर सिँढी चढ अनि छतमा गएर भारीलाई अङ्गालो मार, त्यसपछि त भारी पक्का। चौरी केही बेर मोटर आउने बाटोतिर हिँड्यो। उकालो बाटोनिर पुगेर चौरी बस्यो, बस पर्खेर बसिरह्यो। चौरीले देख्यो ऊ जस्तै अरू पनि त्यही उकालोमा आए। चौरीलाई अरूले पनि आफ्नो सिको गरेकोमा हुनसम्म झ्वाक चल्यो, तर ऊ केही बोलेन। एक आध घन्टापछि अर्को बस आयो। चौरी पनि अरू जस्तै चनाको भएर उठ्यो। बस चौरीहरूलाई नागेर अगाडि लाग्यो। चौरी पनि अरूसँगै सिँढी चढ्न कुद्यो। यो बसको सिँढी त माथि उठाएर राखेको छ, चढ्न मिल्दैन है। कुद्दै गर्दा चौरेका कानमा यो वाक्य ठोकियो। चौरीले आँखा उठाएर हेऱ्यो, साँच्चै नै रहेछ कुरो त। तर पनि सबै कुद्दै थिए, चौरी पनि कुद्यो। कुद्दा कुद्दै चौरी सबैभन्दा पछाडि पर्यो। बस रोक्ने ठाउँसम्म आइपुग्दा चौरीले देख्यो आफू त सबैभन्दा पछाडि पो परेछ। चौरीले देख्यो बसको छतमा भएका भारीमा अरू कसैले नै अँगालो मारेका छन् र सोधिरहेछन्, यो कसको हो, यो कसको हो। चौरीको मुख सुकेको थियो, छाती हरहरी बोलेको थियो। उसलाई लाग्यो यसभन्दा पहिले कहिले यस्तो जर्ती माथेन, यो सब त्यही झोलको काम हो। बरु झमक्क सास पर्यो, चौरीले एउटै भारी पाएन। चौरी भारी नपाएर चौरी हो, चिसो बतास चल्यो चौरीको छातीभित्र, चिसो बतासले छोयो। चौरी कुकुरको पर्यो, दुई हात जोडेर मुखमा पुर्यायो अनि मुखबाट तातो हावा निकाल्दै हात तताउन थाल्यो। अब यहाँ के को बसाइ भयो र? चौरी निराश भएर त्यहाँबाट उठ्यो र बजारभित्र छिर्यो। मूल बजार छिचोलेर चौरी छेउतिर पुग्यो। हिँड्दा हिँड्दै एउटा थोत्रो सानो घर अगाडि चौरी रोकियो। लौकान्छा, आजको रात यहीँ काट्नु पर्यो, सुत्नेसम्म ठाउँ देऊ है। चौरीले घरभित्र टाउको पसाएर होटल मालिकलाई सुनायो। आवाज सुनेर होटलवाला भाइ बाहिर आयो। ए चौरी दाई पो रहेछौ त, हेर न दाई, पाहुना अलिक धेरै छन्। होटल भाइले यति भन्न पनि भएको थिएन। भित्रबाट उसकै स्वास्नी चाहिने कड्की, पैसा भए अन्तै बस्थ्यो खान्थ्यो क्यारे, आज पैसा छैन अनि यहाँ आयो न, यो धर्मशाला हो र? छैन, यहाँ पनि ठाउँ छौँ, पाहुना छन्। यो आवाज चौरीले पनि सुन्यो, ऊ अक्क न बक्क भयो। दमिनीले होटल चलाउन पाकी भैमा खुट्टो छैन, मनमने जवाफ फर्कायो चौरीले। होटलवाला भाइले चाउरीको कानसम्मै पुगेर बेली विस्तार लायो। भित्र थुप्रै विष्टहरू बिजुली पानी खान लाग्छन्, कसैलाई भित्र आउन नदिनु भनेका छन् दाई। त्यसरी पो त्यसो भने त, चित्त नदुख भाइ दाई। होटलवाला भाइ आफ्नो कुरो सकेर भित्र छिर्यो। साखुलले बन्या खोज्या छ डुम। होटलवालालाई सराप्दै चाउरी फेरि बजारतिर छिर्यो। चाउरी फेरि हान्यो बस स्टपतिर, खै साउनी चारवटा रुपियाँको देऊ न। चाउरीले घरेलु रक्सी माग्यो, सिनित्त पार्यो। रक्सी र गिलास धोएर होटलकै एक छेउमा घोप्टायो। रात त जसरी पनि काट्नै पर्यो क्यारे। मनमा कुरा खेलाउँदै चाउरी यात्रु प्रतीक्षालयमा पुग्यो। सबै ठाउँमा बजारका भुसिया कुकुरहरू सुतिसकेछन्। चाउरीले सबलाई दबायो र आफू त्यहीँ बसेर रात काट्ने दृढ अठोट लिएर थचक्क बस्यो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी उपन्यास लेखेको वाचन सुनिरहेका छौं। यो उपन्यास शरद पौडेलले लेख्नु भएको हो। अब यसको बाँकी अंश वाचन सुनौ। यी पनि कति चल्न सक्या हुन् खै, हेर लौ त्यत्रो बिस्कुन पखाइदिएर भैँभरि पारिदिए। आँगन छेउमा उफ्रदै गरेका आफ्नै छोराछोरीलाई लक्षित गर्दै बजे कराइन्। करेन मात्रै खेर, छोरीछा नानीलाई ताकेर कुचोको जटारो पनि हानिन्। भाँच दिन्छु तेरा खुट्टा सुट्टा, बजे चिच्याउँदै पोखेको बिस्कुन उठाउन थालिन्। बिहानभरि बाउको बाटो हेरेर बसेको लेखे बजेको आवाजले झस्कियो। उसले कुराको भ्याउ पाएन। बजेले आफैलाई पो कराएकी हुन् कि भन्ठानेर आदेश बुझ्न आँगन छेउमा देखा पर्यो। यही मुर्दा राएसी हो मेरा छौँडा बिग्रेका, नत्र अचाकले यस्ता बाँदर त थिएनन्। बजे लेखेतिर हेरेर कराइन्। लेखे लुरुक्क पर्यो र त्यहीँ उभियो। बजे फतफताइरहन्, हिजो उस बेला निस्केको मुन्से कहाँ हराएको होला त? यसो घर बस्ने छोरछोरीलाई कराउने भए त तह लाग्थ्यो नि यी पनि। आमाको झटारो पाएपछि सानानी त थपक्क बसी, तर छोरो चानीले भने टेर पुच्छर लाएन। छोराको चालाले बजेलाई झोक चल्यो। एक सरको छोरालाई हप्काइन्, त पनि कम्तीको छैनस्, पुलपुलेर बसी खानु भएको छैन, गर्न पुर्याउन कति गाह्रो छ बाउ चानीलाई, न खाने ठेगान छ न बस्ने ठेगान छ। बाबामाको मन छोराछोरीमाथि, छोरछोरीको उठाउँदै गरेको बिस्कुन त्यत्तिकै छाडेर बजै भित्र छिर्न उठिन्। भित्र जाँदै गर्दा लिखे लाइन्, केटो ठिङ्ग उभिया छस्, आएर धान उठाए हुँदैन, अहिले बाजे आइपुग्नुहुन्छ, के भन्नु होला त यस्तो देख्नुभयो भने। लिखे पोखेको धान उठाउन थाल्यो। बजेको उरन्ठेलो छोरो आँगनमै थियो। ऊ दौड्दै लिखे भए ठाउँ गयो, डालाबाट मुठीभरि धान लियो, आँगनमा छर्यो। लिखेले रिसले आँखा पल्टायो। बजै पुत्रले फेरि धान मुठ्यायो डालाबाट। लिखेलाई हुनसम्मको झ्वाक चल्यो। यसलाई भन्दै बजे पुत्रको मुठीमाथि आफ्नो पन्जा राख्यो। सानानीले यो सबै हेरिरहेकी थिए। हत्तनपत्त भित्र गएर आमालाई सुनाई, आमा भाइले डालाबाट धान झिकेर छर्या छ रहेछ। के को कुरा लाउन आएछ से मुखाले? बजेले सानानीको जगल्टा समातिनेर बाहिरतिर घिसार्दै ल्याइन्। तँलाई मुर्दार, मेरो छोरालाई के खान समाछ छ? बजेले लिखेला हकारिन्। लिखेले साना मुख्यको हात छोडिदिएर लुरुलुरु धान सम्मेल्न थाल्यो। बजे हार खार कराइन्, पख्न तिमीहरूका बाबा आउन देऊ, त्यसपछि कुरा लाएर सिस्नो पनि ठोक्न लगाए त के छोडौँला र। ऊ बा आइपुग्नुभयो। साना मुखिया बाउको स्वागत गर्न तगारो समय पुग्यो र बाउको हातमा समातेर सँगसँगै आयो। बजे आँगनमै उभिएकी थिइन्। बाजे बजेलाई सिधा मुखले पनि नहेरी घरभित्र छिर्न खोजे। बजेले देखिहालिन् र चिच्याइन्, होइन कहाँ बसेर आएको? सुरालभरि दाग छ, बस्ने बेला पनि चिसो भानो छुट्याएर बसे हुँदैन, कत्रो दाग परेको? बाजे आफ्नो स्वास्नीका कुराले अलि हलुङ्गो भए, मनमनै फुसफुसाए, कसो सुरुवालमा मुतेको चाहिँ थाहा पाएन छ नत्र। बिहानको खानपिन सकियो। लिखेलले भाँडा माझ्यो, काम पर्ने ठाउँमा घोप्ट्यायो र गोठतिर गयो। गोठमा लिखेलाई देखेर भैँसी करायो, ओइ केटा भैँसी फुकाएर चौरतिर लैजा अब। बजेको आवाज सुनियो, हात राम्ररी उभाएको पनि थिएन। लिखेले भैँसी फुकाएर चौरतिर हिँड्यो। आज पनि मै पहिला चौरमा अरू कसैलाई नदेखेपछि लेखी फुरुङ्ग भयो। साथीहरूलाई छक्काउने सुरले चिलाउनेको रुखमा चढेर लुक्यो। छिनभरमै चौरमा गाई बाख्रा पनि देखा परे। ससाना पाठापाटी उफ्रेको देख्ने बित्तिकै लिखेले चाल पाइहाल्यो, यी रङ्गे दाइका नै वस्तु भाव हुन्। उसले रङ्गे दाईलाई यसो आँखा डुलाएर खोज्यो। परतिर एउटा आकृति देखियो, वाङलङ्ग कमिज जागेर सेता बुटु जुत्ता लाएर कोही त्यही चिलाउनेको रुखतिर आउँदैछ। धेरै ओरा आएपछि लेखेले चिन्यो, रङ्गे दाई पो रहेछन् त, यस्तो पहिरन कहाँ पाए यिनले? हिजोसम्म त म झैँ खाली खुट्टै हिँड्थे। लेखेका मनमा अनेक तर्कना उठे र अन्तिममा लेखे निष्कर्षमा पुग्यो, विष्टले दिया होलान्, मेरा विष्टभन्दा त रङ्गे दाईका विष्ट गुनी रहेछ। रङ्गे चिलाउनेको बुटो मुनि आयो, यताउता फर्कियो, काँटी तन्काएर केही खोजी गरे चाहिँ गर्यो। लेखेले बुझ्यो, पक्कै यिनले मलाई खोज्याउन्। रङ्गेलाई छक्काउन सकेकोमा लेखेलाई औधी खुसी लाग्यो, भित्रभित्र काउकुती लागे चाहिँ भयो। हाँसो थाम्नै सकेन र जोडले हाँस्दै सिच्चायो, रङ्गे दाई म यता छु। रङ्गेले आफूमाथि हेऱ्यो, लेखे बुटोबाट ओर्लाँदै रहेछ। बिहानै आएछ चाहिँ केटा, रङ्गेले लेखेलाई सम्बोधन गर्यो। लेखेले दुःखेसो बिसायो, नआएर के गर्ने दाई, बजे कराएको कराई गर्छिन्, त्यहाँ बसेर गाली सुनिरहनुभन्दा त यतै जाति। लेखेका कुरालाई रङ्गेले राम्ररी सुन्दा पनि सुनेन, किनकि रङ्गे जुत्ताको तनो मिलाउनमा व्यस्त थियो। रङ्गेका खुट्टामा उसका जुत्ताबारी लेखेलाई अघिदेखि नै जिज्ञासा थियो। लेखेले कुरो निकालिहाल्यो, यस्ता कायदाका जुत्ता जिराफ कसले दियो तिमीलाई? तिम्रो विष्ट त एकदम जाति रहेछन् अघि दाई। लेखेको कुरा टुङ्गिन पनि भ्या थिएन। रङ्गेले ओठले पार्दै जवाफ फर्कायो, उइस दिन्छन् विष्टले, भए आफै लाउँछन् नि। यति भनेर रङ्गे नाकका फुरा फस फस फुलाउँदै टक्क अडियो र उसले हत्केलाले जुत्ता पुछ्यो। लेखेले फेरि एकपटक रङ्गेका जुत्ता राम्ररी निहाल्यो, भित्रभित्रै औडाहा जस्तो भयो र फेरि बोल्यो, यत्रा ठुला जुत्ता पनि मिल्या छन् दाई तिमीलाई त। लेखेको यो प्रश्नलाई रङ्गेले चुनौतीको रूपमा हेऱ्यो र कडा जवाफ फर्कायो, साना भनी ठुला भनी तँलाई के मतलब त, कहिले जुत्ता लाभ आइपुग्यो? रङ्गेको जवाफले लेखे खिस्रिक्क भयो, मनमनै गुन्यो, म पनि अब बाबुलाई यस्तै जुत्ता ल्याइदिन भन्छु, त्यसपछि त। ओइ केटा, यी जुत्ता कसले ल्याइदिएको थाहा छ तँलाई? मौन वातावरणलाई चिर्दै रङ्गेले प्रश्न गर्यो। लेखेले टाउको मात्रै हल्लायो, केही पनि बोलेन। हतारो रङ्गेलाई नै थियो, त्यसैले रङ्गेले नै मुख फेरि खोल्यो, घर हाम्रा दाया आछन् अरे, अस्ति नै भागेर दिल्ली गएको थिए, अहिले आउँदा त के ल्याछन् अरे, नरिवल, जिरा, मिसिरी, हिजो मलाई भेट्न आमा आइथिन्, तिनी नै ल्याइदिएकी हुन्, नरिवल पनि ल्याइदिए थिइन्, त्यो त हिजै खाइदिए। रङ्गेले मुख मिठ्याउँदै आफ्नो बात सक्यो। नरिवल मिसिरीको नामले लेखेको मुखमा पनि पानी आए जस्तो भयो। लेखेले घुटुक्क थोक्ने लियो र मनमा गुन्यो, बाबु बजार जाँदा म पनि मिसिरी नरिवल ल्याइदिनु भन्छु। त्यसपछि त आज रङ्गेका भुइँमा खुट्टै थिएनन्, ऊ फुरुक फुरुक थियो, उसलाई बोलिरहन मन लागेको थियो। दिल्ली भनेको थाहा छ केटा तँलाई? रङ्गेले फेरि प्रश्न गर्यो लेखेलाई। लेखेले फेरि टाउको हल्लायो, त्यहाँ त रेलगाडी हुन्छन् अरे, लामा न लामा बक्सा गाडी, त्यही बक्साभित्र सुते पनि हुन्छ अरे, त्यहीभित्र अग्निमुत्ने ठाम पनि हुन्छ अरे, रङ्गे रोकिएन, बरबराइरह्यो। हाम्रा दाइले अस्ति नै चिठीमा लेखा हुन्, त्यहाँ त घर पनि आकाशसम्मकै अग्ला हुन्छन् अरे। रङ्गेको बरबरमा लेखेला उति साह्रो चासो नभए चाहिँ भयो, लेखे बस्नु फर्काउनतिर चौरतिर गयो। रङ्गेले लेखेला उर्दिर आयो, मेरो वस्तु पनि फर्काइदिए केटा, लेखे वस्तु फर्काएर आयो। रङ्गे अघिदेखि नै त्यहाँ थियो, लेखेले प्रसङ्ग बदल्यो र मनको भित्री तहमा दुखिरहेको घाउलाई कोट्यायो। रङ्गे दाई, यो विष्टकोमा तपाईँ कहिलेसम्म बस्ने हो? लेखेको प्रश्नले रङ्गेलाई कुरो अगाडि बढाउन मौका दियो। हेर केटा, म त अब दाईसँगै दिल्ली जान्छु, मरे पनि बस्दिनँ यहाँ त, म दिल्लीमा केही पनि गर्नु पर्दैन रे, बसिरहने हो अरे। कहिले कहिले मालिक आउँछन् रे, त्यति बेला सलाम गऱ्यो अनि उनले जे भन्छन् त्यही गरिदियो भइहाल्यो। यहाँ जस्तो वस्तु हेर्न पनि नपर्ने, भकारो स्वर्न पनि नपर्ने, क्या मजा। रङ्गे बातै बातमा रौसियो। रङ्गेका कुरा सुनेर लेखी अल्मलियो, यसो सोच्यो म पनि दिल्ली जाउँ कि क्या हो। सोच्न पनि भ्याएको थिएन, अर्को विचार आइहाल्यो, के हो त्यो दिल्ली भनेको, कहाँ हो त्यो? उसले सम्झियो अस्ति नै गाउँमा पल्ला घरकी रुचाल्ने कान्छी आमाको घरमा देशा छोरो मर्यो अरे भनेर कस्तरी रुवावासी भएको थियो, दिल्ली भनेको नि त्यही देश होला कि। लेखी आफ्नै सोचमा व्यस्त थियो। रङ्गेले चितोर्यो, त कहिलेसम्म बस्छस् नि केटा यहाँ? लेखी अक्क न भएको भयो, खै आमा जाने बेलामा बाबुलाई पठाइदिन्छु भन्थिन्, बाबु पनि आएनन्, बाबु आए त म अहिले जान्थेँ, यस्तो ठाउँमा पनि को बस्छ? लेखेले आफ्नो विचार राख्यो। रङ्गेले लेखेको मुखमा हेरेर जिस्काउने भावमा प्रश्न गर्यो, ए केटा कि त पनि जान्छस् त दिल्ली? रङ्गेको यस्तो प्रश्नले लेखेलाई रणभुल्ल बनायो, के भन्ने के भन्ने। लेखेको वाक्य फुटेन, रङ्गेले अझै जिस्कायो, दिल्ली जाने हो भने हामीसँगै हिँड, हाम्रा दाइले दिल्लीमा सबै चिनेका छन्, अलिअलि पैसा चोरेर भाग्न घरबाट भइहाल्छ नि। रङ्गेले उपाय समेत देखायो। लेखेको दिमागले केही काम गरेन, चक्कर आउन थाल्यो। लेखे सम्हालियो र उसले ख्यालख्यालमै प्रस्ताव राखे चाहिँ गर्यो, बाबुआमाले पठाए जान्थे नि म पनि, तिम्रा दाईले सबै चिनिया छँदै हुनुहुन्थ्यो, यहाँ भाँडा माझ्नुभन्दा त। रङ्गेले दिल्लीबारे अझ थप थप पार्यो, हाम्रा गाउँमा त मजात्रा पनि सबै दिल्ली गएका छन्, आउँदाखेरि कस्ता कस्ता लुगा लाएर आउँछन्, साला यार भनेर कस्तो कस्तो बोल्छन्, घडी रेडियो बाँच्छन्, अस्ति हाम्रा कान्छा बाको छोराले त गाउँभरिका सबैलाई उतैको चुरोट भनेर बाँडेर कस्तो उधुम। दिल्लीको बखानले लेखेलाई पनि छोयो जस्तो भयो। रङ्गे दिल्लीको कहानी भन्दै गयो, लेखे सुन्दै गयो र लट्ठ पनि भन्दै गयो। ओ केटा वस्तु समेत, अब त ढिलो हुन्छ। रङ्गेको स्वरले लेखे झस्कियो, ओहो ढिला भयो, अब बजेले गाली गर्छिन्। लेखे कराउँदै उठेर वस्तु समेल्न गयो, वस्तु लिएर लेखे घरतिर हिँड्यो, तर बाटाभरि उसको आँखामा दिल्लीकै सपना थियो। ओइ डुम्का छाउरा या मर, वस्तु लिएर लेखे गोठमा छिर्न पनि भ्याएको थिएन, बाजेको गर्जन सुन्यो लेखेले। लेखे साग ओइलाए चाहिँ ओइलायो, आँगनको डिलसम्म आएर बाजे कराए, यामर भनेको सुनेको छैनस्? लेखे लुरु लुरु आँगनमा आयो, डुमको छोरो भएर विष्टका छोराछोरीलाई हातहाल्ने भइसैन कि, भाँच्दै तेरो हातसात। बाजेका यस्ता फतुरका अर्थ लेखेले केही बुझेन, अझ सोझो भनेर उभिन्छस्, बिहान मैले नदेखे भए मार्ने रहेछ उमराले। छेउमै उभिएकी बजेले उकेर लाइन् बाजेलाई, बाजे जङ्किए, अब आइन्दा यस्तो गरिस् भने तेरो छाला टाँगिदिन्छु। लेखेको उभिया छ ठिङ्ग, जा वस्तु भाउ बाँध, बजेले अरोट गरिन्। लेखे गोठतिर गयो, गोठ पुग्न पनि भ्याएको थिएन, आँखाबाट बरबरी आँसु झर्यो लेखेको, मन असाध्यै हुँडलिएर आयो। भैँसी बाँधी न्यु पारेर भैँसीलाई नै अँगाल हारेर घोक्क घोक्क रोयो लेखे। एकैछिन अघिसम्म दिल्लीको सपना बोकिरहेका लेखेका आँखा अहिले तुरुन्तै मधुरा भए, यति बेला त्यहाँ दिल्ली देखिएन, फगत यो बगिरहेको आँसु देखियो। कस्तो सुने नसुने गरेर बसिराख्या हो भने, पिँढीमा बसेर तमाखु तान्दै गरेका बाजेतिर फर्केर बजेले असन्तुष्टि पोखिन्। उनी चिच्चाइन्, त्यत्रो माल हराउँदा पनि के को मुखा माड लगाएर बस्या हो कुनी, लोग्ने मान्छेको जात। बजेको फतफरप्रति बाजे उति साह्रो गम्भीर देखेनन्। उनले हल्कै भएर मुख खोले, होला नि त्यतै कतै त शुद्धि भकी मुन्छे होस् र, एकातिर राख्छस् अर्कोतिर खोज्छस्, तेरो बिहोर थाहा भएको भएर पो वास्ता नगरे हो। बाजेले कायदाले तस्बिर खिचे बजेको, बाजेले साह्रै नै अर्गेलो गरे चाहिँ लाग्यो बजेलाई, आफूप्रति नचाहिँदो फतुर लगाए चाहिँ लाग्यो। बजे राखिन्, के को राख्ने हो मैले, यसो उसो गरेँ उही मलाई दोष, आफ्नै माल आफैले लुकाएर हरायो भने होला त मैले, कति पापी हो त मन पनि। बजे एकैछिन रोकिन्। बाजेको जवाफ केही आएन। स्याउँस्याउ किरा पर्न नसकेका हात। हे भगवान्, त्यो मेरो माल चोर्नेको हातमा कोर सर्कियोस्। बजेले भगवान्सम्म बिन्ती बिसाइन्। सानोतिनो भाकल गरिन् इष्टदेवलाई। गोठमा लरन तरन गरिराखेको लिखेले बाजे बजेका बात राम्ररी नै सुन्दै थियो। तर के भएको हो, राम्ररी भ्यो चाहिँ पाथेन। के माल हराएको होला? लेखेको मनमा जिज्ञासा उठ्यो। त्यो माल मैले भेट्न पाए त? लेखेको मनमा फेरि तरङ्ग उठ्यो। लेखेको चित्तमा कुराको भेल उठ्यो। बल्ल खाई काठिनीले, हे भगवान्, त्यसको के माल हराएको? कहिले पनि नभेटियोस्। उसले पनि भगवान गुहारेर मनको गाँठी कुरा गयो। मुन्टो उठाएर यसो माथितिर हेर्यो लेखेले र मनसँगै बात गर्यो। घाम उत्ति माथि पुगिसक्यो। खाना पनि दिँदैनन् कि के हो आज? लेखेको वाक्य पनि पुरा भएको थिएन। सान्नानी आई लेखे बाठौँ र कमलो वचनले सोधी, ए लेखे, तैँले केही केही पाछस्? लेखे तिन छक्क खायो। अलि झर्कटो भन्दै जवाफ फर्कायो, के पाउने हो मैले? कहाँ खसाउँछन् आफेरू मलाई दोष? सान्नानीले लेखेलाई फकाई, मैले त्यसो भनेको हो त? कसले चोरिस भनेर भनेको छ र तँलाई? मैले त कतै भेट्टाइ थिइस् कि भनेर पो भनेको त। त्यसै रिसाउँछ। सान्नानी अलिकति मुन्टो बटाएर हिँडी। लेखेका मनमा झस्का पस्यो। यिनले त मलाई पो दोष लाउँछन् कि के हो? लेखे मनमा कुरा खेलाउँदै थियो। बाजेको डाकोले तर्सियो। आँगनको डिलबाट गोठतिर फर्केर बाजे चिच्याउँदै थिए, ए डिम्का छाउरा, या मर। बाजेको डाकोले लेखेको सर्वाङ्ग कामेरो लुरु लुरु आँगनतिर गयो। बजेको ऊ पाछस् तैँले? बाजे गर्जी। लेखेले घोसी मुन्टो लगायो। थरथरती काँप छोट्ला जस्तो भयो। लेखे नबोलेको देखेर बाजेलाई ज्वाक चल्यो। अझै चर्को गरी चिच्चाए, किन बोल्दैनस्? हान्दिम लौरै लौराले। बाजेको डाकुले लेखे साँच्चै नै काम्यो। आँखाबाट बरबरी आँसु खस्यो। पाछैन मुखिया, मैले केही पाछैन। थरथरी काँपेका ओठबाट वाक्य खस्यो उसको। पिँढीको डिलमा बसिरहेकी मुखिनी चिच्चाइन्, तँलाई मुर्दार, तैँले चोर्याओस्, नत्र भए कसले लग्यो त? बिहानदेखि कोही आएकै छैन हाम्रो घर, तैँ मुर्दार होस् चोर। पिँढीमा बसेर कराउँदै गरेकी बजेको चित्त बुझिन सके क्या हो? आँगनमै झरिन र चिच्चाइन्, तेरा हातखुट्टा नभाँची छोड्दिन, कत्तिको त लौ, घरमा राखेर माल चोर्ने त डुम्का छाउरा। दाराकेटिन बजेरे लेखी अझै पनि घोसे मुटु लाएर उभिरह्यो। बाजेलाई सही नसक्नु भयो। तुलसीको मटनेरबाट दारू ल्याएर एकचोटि बजाए लेखेका पाँचुलामा। अयानी आमा, लेखी चिच्याउँदै थच्चक्क बसेर आँखा चिम्म गर्यो। बाजे थरथरती काम्दै थिए रिसले। गुरु आइपुग्नुभयो, लौ यतै कामनामै बसौँ। घरको आँगनमा आइपुगिसकेका पुरेतलाई देखेर बाजे बोल्दै उतै लागे। थोत्रो कपडाको जुत्ता फकालेर कछाड समात्दै पुरेत कानलामा बसे। छेउमा बसेका बाजेले पुरेतका गोडा रोगे। बजेभित्र पसेर मजेत्र ओढेर बाहिर आइन् र पुरेतलाई ढाडीबाट ढोग गरिन्। बाजेले छोरो खोजेर अराए, कहाँ गयो त्यो? लौ ढोग्न आइज हजुरबालाई। चैनेजु के भएर हो त नि लिन पठाएको? पुरेत बाले बात थाले, श्राद्ध त आ छैन चैनेजु, कि सत्यनारायणको पूजा लाउने भयो र हो? पुरेतका वचन भैमा झर्न पनि भ्याएको थिएन। बाजेले गाँठो फुकाए, के को पूजा हुन्थ्यो र नाई? दशा लागेको छ क्यारे, अनेक ओली हुन्छ। आफ्नी बुढीतिर लक्ष्य गर्दै बाजे बोले, ऊ त्यो हुस्चुले आधा तोलाको तिलरी हराइछ, धोएर यहीँ सुकाइथे मान्छे, त्यसपछि छैन, त्यही भएर यसो जोखान आएर आउने कि भनेर हो। कुन चानीले उडाइसक्यो चैनुजो, हेराएर मात्रै के गर्ने? पुरेतले थोत्रो गाला बजाए र गालासँगै टाउको हल्लाए। एकैछिन सोचे चाहिँ गरेर मुख खोले, को हो त नि त्यो आँगनमा लडेको? चैनुजो यस्ता टन्टाला पुरै घाममा? पुरेतको जिज्ञासाले बाजे अलिक सतर्क भए, अब बिहानदेखि यहाँ कोही ढिम्किया छैनन्? धोएर यहीँ सुकाएको तिलरी त्यही मुराले चोर्याओ कि भनेर यसो सोधपुछ गरेको त्यहीँ ढलेर बस्या छ। बाजेको कुरो अझै थियो कि क्या हो? लेखेले नजिकै गएर बजे कराइन्, गालपारा मुर्दार, उठेर उता मर गोठतिर, के को रमिता देखा छस्? कसले के गरेछ र ढाँचा पारेछ? बजेको वचनको लपेटा फेला पारेपछि लेखे थरथरती हुँदै उठेर खोच्याउँदै गोठतिर लाग्यो। होइन कान्छी, तैँले राम्ररी खोजी गरे त हो? चैनेजु यतै कतै राखेर बिर्चिस् कि? बजेला पुरित भएको जस्तो शङ्काले भित्रभित्र रिस त उठ्यो, तर के गर्ने, पुरितको अगाडि रिस देखाउन सकेनन्, नम्रै भएर बोलिन्, राम राम के को त्यस्तो हुन्थ्यो, आफ्नो बाकसभित्र थन्काएर मैले माल हराएँ भने होला त, चोरेकै हो, कुन चाहिँ असतीले लामा हात गरे हो, त्यसैले त यो रात पनि नकाटोस् हे भगवान्, बजे लामो गरी बरबराइन्। त्यसो भए माल चोरिएकै हो होइन त, कुरो पक्का गर्ने पुरितको यो वाक्यमा बाजेका जोइपै दुवैले सहमति जनाए। पुरितको कुराको बेहु पाइसकेका थिए, घरमा जोइपैले शङ्का गरेको मान्छेको परिचय पनि उनले पाइसकेका थिए। डुमको छोरालाई बात लगाउँदा के पो आपत आउला र, पुरितले मनमा नै घुमे, यसो यसो भनौँ, पुरितले पनि चोर पत्ता लगाए, लौन त ल्याओ चामल, पुरितले आदेश गरे। बजे भित्र छिरिन् र हातमा थाल बोकेर आइन्। पुरितले यसो थाल हेरे, उनलाई चामल एक मानो पनि छैन कि जस्तो लाग्यो, चामलमाथि पाँचवटा रुपियाँको दाम पनि रहेछ, अलिक चित्त रमायो। थाल हातमा राखे र चामलका गेडा केलाउन थाले। चैने जो कति बेला हराखोरे कान्छी, पुरितले प्रश्न गरे। ऊ त्यो गोठको छानामा घाम थियो, बजेको जवाफ आयो। पुरितले अन्दाज ठोके, नौ घडी बिहान होला होइन, बाजेले हो हो भने। जे होस् समय पत्ता लाग्यो, पुरितलाई चोर ठम्याउन सजिलो भयो। चामलका गेडा खेलाउँदा खेलाउँदै पुरितले आँखा चिम्लिएर जोखाना हेरे। निकै बेर हातका औँला हल्लाएपछि पुरित बोले, लौ गाह्रो छ, चैने जो जब्बर खालको चोर रहेछ, काटे पनि बोल्दैन। बजेले खुइया सास काडिन र भनिन्, अहिले सबै कुरो खुलाइदिनु भए हुन्थ्यो, कुन दिशाको लोग्ने मुन्छे कि आइमाई हो। बजेको प्रश्न सुने पुरितले यसो आँखा डुलाए, टुङ्गो गरेर भने, दिशा चाहिने उत्तर पूर्वतिर पर्छ। बाजे एकैछिन अडिए, लिङ्ग छुट्याउन त केही गाह्रो भएन पुरितलाई, त्यसैले प्याच्चे भनिदिए, लोग्ने मुन्छे कहाँ हात आँ परेको छ। बजेको चासो अझ बढ्दै गयो, कति उमेरको होला त्यो, पुरितले यसो विचार गरेर भने, त्यस्तै दस बाह्रको भयो कि, चाहिने उति टाढाको पनि होइन, यति छेउछाउकै मुन्छे हो। पुरितका औँलाले चामल खेलाउँदै थियो, नयाँ नयाँ भेद खोल्दै। एकैछिनमा पुरित बोले, चाहिने कुजातका हात रहेछ, कडी कडा गरे फेला पनि पर्न सक्छ। यति भनिसकेपछि चामलका गेडा सार्दै गरेका पुरितका हात रोकिए, उनले थाल भुइँमा राखे, यताउता हेरिसकेपछि अलिक हतार भएको अभिनय गर्दै मुख खोले, लौ त म जान्छु। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता शुक्रबार फेरि हामी लेखेको तेस्रो श्रृङ्खला लिएर वाचन लिएर आइपुग्नेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा हुन्छौँ। शुभरात्रि।